الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد عن عبد الله بن مسعود رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم ما منكم من أحد إلا وقد وكل به قرينه من الجن وقرينه من الملائكة قالوا وإياك يا رسول الله قال وإياي ولكن الله أعانني عليه فأسلم فلا يأمرني إلا بخير رواه مسلم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين میرے بھائیوں پردہ نشین میری محترمہ مائیں اور بہنیں امام نبی رحمۃ اللہ علیہ نے امام مسلم رحمت اللہ علیہ کی روایت نقل کی ہے عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تم میں سے کوئی شخص ایسا نہیں ہے جس کے پاس ایک شیطان اور دوسرا فرشتہ نہ ہو. ہر آدمی کے ساتھ ایک شیطان ہوتا ہے اور ایک فرشتہ ہوتا ہے. صحابہ کرام بھی صحابہ کرام تھے, فوراً سوال کر دیا اللہ کے حبیب صلی اللہ علیہ وسلم کیا آپ کے ساتھ بھی ایسا ہی ہے جیسے ہم سب کے ساتھ ہے؟ تو نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا قال وإياي میرے ساتھ بھی ایسا ہی ہے, لیکن اللہ اعاننی علیہ, اللہ نے میری مدد کی ہے اس شیطان کے مقابلے میں. کیا مدد کی ہے؟ کہ فاسلم, میرا شیطان مسلمان ہو گیا ہے. میرا شیطان کیا ہے؟ مسلمان ہو گیا. فلا یامرنی الا بخیر, اور کبھی وہ مجھے برائی کا مشورہ نہیں دیتا, ہر وقت خیر ہی کا مشورہ دیتا ہے. مطلب شیطان کبھی خیر کا مشورہ نہیں دیتا. عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کی ایک روایت ترمذی شریف میں بھی ہے, تب نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا شیطان انسان کے قریب آتا ہے, ہر انسان کے قریب, اور فرشتہ بھی انسان کے قریب آتا ہے. شیطان جب قریب آتا ہے تو برائی کی بات کا وسوسہ ڈالتا ہے, یہ برا کام کر لو, یہ برا کام کر لو, یہ برا کام کر لو, اور حق بات کو جھٹلاتا ہے. یہ توبہ کرتا ہے بھی قبول نہیں ہوگی, نماز پڑھتا ہے صحیح نہیں ہے, وضو کیا اپنے برابر نہیں ہے, جھٹلاتا ہے. اور فرشتہ جب قریب آتا ہے تو خیر کا وسوسہ, خیر کی باتیں ڈال دیتا ہے دماغ میں, اور وہ حق کی تصدیق کرتا ہے. ماشاءاللہ بہت اچھا دل میں آتا ہے نا, میں نے توبہ کیا آج, میں نے نماز پڑھی, میں نے فلاں, میں نے فلاں. تو جو آدمی اگر اس بات کو سمجھے کہ میرے اندر خیر کے کرنے کا جذبہ ہو رہا ہے, خیر کے کرنے کا شوق پیدا ہو رہا ہے, तो वो समझ ले कि अल्लाह की तरफ से है। मेरे दिल में आ जाए मुझे नमाज पढ़ने जाना है, मेरे दिल में आ जाए मुझे अजान देना है, मेरे दिल में आ जाए मुझे कुरान पढ़ना है, तो समझ लो अल्लाह ने तुम्हारे दिल में फरिश्ते के जरिए से डाला है। अब इसको डिले ना करो, करो। इसलिए कि खैर खैर को खींचता है, अगर आपने एक खैर कर लिया तो वो खैर दूसरे को पुल आउट करता है, मैग्नेटिक की तरह। मैग्नेटिक होता है ना, वो जैसे ज्वाइन करते हैं तो दूसरे को पुल करता है। इसी तरह एक खैर का काम, बल्कि बाद सुनमा फरमाते हैं खैर खैर का डाकिया है, पोस्टमैन है। अगर खैर का आदमी काम करता है तो वो दूसरे खैर दूसरी खैर को दावत देता है, तो उस पर अल्लाह का शुक्र अदा करे, शुक्र अल्हम्दुलिल्लाह मैंने खैर का काम किया, मैंने भाई चलते हुए जिक्र कर लिया, मैंने सोते हुए जिक्र कर लिया, मैंने कोई भी चाहे वो छोटा से छोटा नेकी का काम हो उस पर अल्लाह का शुक्र करे और ये समझे मेरे अल्लाह की तरफ से। और अगर दिमाग के अंदर वसवसा बुराई का आ जाए, ईवल काम का आ जाए, गुनाह का आ जाए, शौहर के साथ लड़ाई का आ जाए, या फिर इसी तरीके से बीवी के साथ लड़ाई का आ जाए, या फिर कोई गंदा काम करने का आ जाए, तो फिर औद बिल्लाह मिन शैतान रजीम पढ़ना चाहिए। क्यों? कुरान करीम में अल्लाह ने बयान फरमाया अश्शैतानु यईदुकुमुल फक्र व यअमुरुकुम बिल फहशा, शैतान तुम्हें गरीबी से डराता है कि अल्लाह के रास्ते में पैसे मत खर्च कर, गरीब हो जाएगा, कम हो जाएगा, बरकत नहीं होगी। और व यअमुरुकुम बिल फहशा, और शेमलेस जितने काम होते हैं ना, गुनाहों के खतरनाक, शैतान उसका करने का तुम्हें हुक्म देता है। ये कुरान में अल्लाह ने बयान फरमाया है। तो ये तिर्मिज़ी शरीफ की हदीस है। और एक और हदीस में है कि हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु रिवायत फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने चंद सहाबा किराम की खिदमत में अर्ज किया, या रसूल, सहाबा किराम आए और उन्होंने क्वेश्चन किया नबी सल्लल्लाहु अलैहि वसल्लम से। हदीस में क्या लफ्ज है, जा नासुन मिन असहाबि रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम फसअलू इला नबी फसअलू, उन्होंने आपको पूछा, इन्ना नजिदु फी अनफुसिना मा यताअज़मु अहदना अन यतकल्लम बिही, हमारे दिलों में ऐसी ऐसी बातें आती है कि हम उसको जुबान पर लाना पसंद नहीं करते, यानी बस वसे बुराई। बाज मरतबा ना आदमी चाहता है नाउज़ बिल्ला वसवसा आता है अल्लाह को गाली दे, वसवसा आता है नबी को कुछ कहे, वसवसा आता है कुरान को कुछ कहे, वसवसा आता है इस्लाम को, ऐसे वसवसे आते हैं बहुत से, खास करके उन लोगों को जो डिप्रेशन में होते। तो साहबा कह रहे हैं देखो हमारे दिमाग में हमारे दिलों में ऐसी ऐसी बातें आती है कि अगर हम उसको जबान पर लाए बहुत खतरनाक है, हम जबान पर लाना उसको पसंद नहीं करते, बहुत खतरनाक। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वाकई तुम्हारे दिल में ऐसा है, मुस्लिम शरीफ के हदीस है कि वाकई तुम्हारे दिल में ऐसे वसवसे आते हैं, कालू नाम, हाँ या रसूलल्लाह, ऐसे बुरे गंदे गंदे, फरमाया ज़ाका सरीहुल ईमान, वो तुम्हारे पक्के ईमान की दलील है। इसलिए कि शैतान जो है ईमान का डाकू है, ईमान का चोर है, और चोर भी दुनिया में आपने देखा वही डाका डालता है जहां माल हो, उसी घर में जाता है जहां माल हो। राबिया बसरिया रहमतुल्लाह अलैह के मकान में आया चोर, क्या मिलेगा वहां, तो कुछ भी नहीं था, एक चादर की उठा के जाने लगा तो वो भी चिपक गया जमीन के साथ, जा ही नहीं सका, रास्ता ही नजर नहीं आता दरवाजा किधर है। तो राबिया बसरिया तो नमाज पढ़ करके आराम कर रही थी, कहा इस घर से तुझे क्या मिलेगा, जा ये भी ले जा। तो ایمان کی دولت سے محروم کرنے کے لیے شیطان دلوں میں وسوسے ڈالتا ہے. اسی لیے غیر مسلموں کے بارے میں شیطان کی یہ کوشش رہتی ہے کہ ان کو کفر پر شرک پر جمائے رکھے. اور اہل ایمان کے لیے مسلمانوں کے لیے شیطان کی یہ کوشش ہوتی ہے کہ وہ ایمان سے پھر جائیں. اور خاص طور پر ماؤں کو چاہیے کہ اپنے دلوں کو شیطان عام طور پر اللہ کی ذات اور صفات کے بارے میں قسم کے سوالات اٹھاتا ہے. کیا اللہ ہے؟ ایسے وسوسے ڈالتا ہے. کہاں ہے؟ نظر تو آتا نہیں. اللہ کا باپ کون ہے؟ اللہ کی ماں کون ہے؟ اس طرح سے. اللہ کیا کھاتا ہے؟ کیا اللہ کے کان ہیں؟ کیا اللہ کی آنکھیں ہیں؟ اللہ کی ذات کے بارے میں کیا اللہ ہے؟ صفات کے بارے میں جتنی صفت ہے کیا وہی رزق دیتا ہے؟ میں تو کماتا ہوں، جاب پہ پیسے ملتے ہیں، اللہ کہاں دیتا ہے؟ ایسے صفات کے بارے میں، حالانکہ وہی رزاق ہے، وہی خلاق ہے، سب کچھ وہی ہے. تو یہ دماغوں میں وسوسے ڈالتا ہے اور وہ کیا کرتا ہے؟ سوالات کے جوابات جب انسان دے نہیں پاتا، انسان چاہیے اس کے جوابات نہیں دے سکتا ہے، تو شیطان کہتا ہے دیکھا نہیں، تو کافر ہو گیا، تو غیر مسلم ہو گیا. بہت سمجھ میرے پاس کیسز ایسے آتے ہیں کہ مجھے لگتا ہے میں غیر مسلم ہوں. سارے وسوسے اور خیالات وہیں چھوڑ دے، ایسے جتنے وسوسے آئے نا اس کو پیچھے ڈال اور شیطان کو کہہ دے باغ تو خود غیر مسلم ہے، تو خود کافر ہے، تجھے میرے اسلام کی کیا فکر پڑی کہ تم مجھے سوال کر رہا ہے؟ میں جانوں، میرا اسلام جانے، اس کو سوچو مت زیادہ آگے، اس کو وسوسوں کو بلڈ اپ نہ کرو، وہیں پھینک دو. ہاں اگر چلتا رہا شیطان کے وسوسے کے ساتھ 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 تو پھر شک اور شبہ پیدا ہوتا رہے گا، یہاں تک کہ وہ تم کو شیطان کافر بنا کر ہی چھوڑے گا. یہ چیز، اس لیے نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث بخاری شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت راوی ہے، حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا یأتی الشیطان احدکم، تم میں سے ہر ایک کے پاس شیطان آتا ہے اور کہتا ہے من خلق کذا، وہ یوں کہے گا فلاں چیز کو کس نے پیدا کیا، پہاڑ کو کس نے پیدا کیا، آسمان کو کس نے پیدا کیا، وہ تم کو کہے گا. اور پھر سوال کرتے کرتے حتی یقول، وہ کہے گا من خلق ربک، تمہارے اللہ کو کس نے پیدا کیا. دیکھا، ایسے ٹرپل ٹریک کے اوپر لاتا ہے، پھر سوال کرتا ہے دماغ کے اندر، تمہارے رب کو، ساری چیزیں رب نے پیدا کی، تو رب کو کس نے نعوذ باللہ پیدا کیا. فَإِذَا بَلَغَهُ، جب یہ شیطان یہاں تک وسوسہ ڈال دے تو اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں فَلْيَسْتَعِذْ بِاللَّهِ وَلْيَنْتَهِ، تو اب کیا کر، اللہ سے پناہ مانگ، اعوذ باللہ من الشیطان الرجیم، اور وہیں رک جا، آگے نہ بڑھ، بلکہ یوں کہو آگے چل کر، ابو داؤد شریف، تو بخاری شریف کے بعد آگے ابو داؤد میں ہے، اللہ احد، قل هو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوا احد، یہ کہہ دو. یہ علاج، شیطان کے وسوسے دور کرنے کا علاج کیا ہے؟ ہمارے شیخ تھے نا حکیم اختر صاحب رحمۃ اللہ علیہ، وہ کہتے تھے आपको पहले मिसाल दिए मैंने कि किसी के मकान के सामने बड़े बड़े कुत्ते हिफाजत के लिए हैं और आप उस मकान में जाना चाहते हैं तो क्या आप गेट खोलकर सीधे दाखिल हो जाएंगे? क्या करेंगे? वो कुत्ते आपके पीछे दौड़ेंगे, पीछे दौड़ेंगे। तो फिर आपको मकान मालिक को बताना पड़ेगा, तुम्हारे कुत्ते हैं, इसको हटाओ, मैं आता हूं। तो वो खाली चू चू कर देता है तो कुत्ते जाकर के पिंजरे में चले जाते हैं, साइड पर हो जाते हैं, आदमी आराम से फिर उसके घर में चला जाता है। हमारे हजरत कहते थे अल्लाह ताला उनकी कब्र को जन्नत से, जन्नत का बाग बनाए, नूर से भर दे। कहते थे शैतान अल्लाह का कुत्ता है। शैतान क्या है? अल्लाह का कुत्ता है। अब शैतान मर्दूद से बचना हो तो तुम्हें आऊज अल्लाह पाक ने सिखाया है, क्या बोलना है? आऊज बिल्लाही मिन शैतान रजीम, पढ़ ले, शैतान हट जाएगा और तुम अल्लाह के दरबार में पहुंच जाओ। डायरेक्ट तुम शैतान से लड़ नहीं सकते। मैं आप लोगों के पास, हम लोगों के पास बैठा हुआ सुन रहा हूं, तो अभी इसमें भी ना पढ़ा आपने के सबके साथ एक शैतान होता है, हमें क्या पढ़ना है? आऊज बिल्लाही मिन शैतान रजीम। इसीलिए ये जो वसवसे जो आते हैं ना शैतान के, इसकी मिसाल भी अजीब दी है उलमाए किराम ने। जैसा कि ये बीर होती है ना, उसके छट्टा होता है, बीर को क्या कहते हैं? बम्बलबी। वो ऐसे उसका छट्टा घर होता है, उसकी चारों तरफ लपट जाती है। समझ में आई बात? अगर आप एक लकड़ी ऐसे घुसाओ उसके घर में तो वो सारी बुम्बल भी क्या होगी? आपके पूरे बदन के ऊपर बैठ जाएगी, अपने घर को छोड़कर आपके घर पर बैठ जाएगी, यानी आपके ऊपर आ जाएगी। फिर तो आपका बदन माशाल्लाह कैसा नजर आएगा? बड़े मस्तान की तरह नजर आएगा, फूल जाएगा सब। और फिर उसको छुराना क्या हो जाता है? मुश्किल हो जाता है ना। डेफिनेटली ये कहां से कैसे करेंगे आप? ये तो सारी काटेगी आप। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया वसवसा आए तो उसको वहीं छोड़ दो, आगे न बढ़ाए। अगर आगे बढ़ता रहा तो मुसीबत में पड़ जाओगे कि छूटना फिर मुश्किल हो जाएगा। फिर आदमी कहां चला जाता है? डिप्रेशन में। कहां जाता है? यार अभी तो मेरा हाथ बराबर वॉश नहीं हुआ, अभी तो मेरा वुजू हुआ ही नहीं, तो 10 बार वुजू करेगा, गुसल भी 15 बार करेगा, कपड़े को आयन करेगा। यार दरवाजा ना, ए फलां माने तुमने दरवाजा क्यों छुआ, नापाक हो गया। तो ऐसे वसवसे डालते डालते आदमी क्या है, फिर उसको एंजाइटी हो जाती है। क्यों जाती है? हाँ ये चीज, ये है ये वसवसा। वसवसा बिल्डअप करते, एक वसवसा आ गया, बिल्डअप सेकंड। तो शैतान जब एक ही पहला वसवसा डाले, क्या पढ़ो? आऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, तो फिर दूसरा नहीं डालेगा। ये है शैतान से बचने का तरीका, ये हदीस में बयान फरमाया। और ये मशवरा उलमाए किराम फरमाते हैं बहुत मुजर्रब है, बहुत सारे अकाबिरीन ने आजमाया है। आऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, वसवसे हो, चलो काम बिजी हो जाए। ये है, एक शख्स नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आया, मिश्कात शरीफ की हदीस है, आया और जाअहु रजुलुन फकाल इन्नी उहदिसु नफ्सी बिशय, उसने कहा या रसूलल्लाह मेरे दिल में कोई वसवसा ऐसा आ रहा है कि जबान पर लाना पसंद नहीं करता मैं, अल्लाह के बारे में, कुरान के बारे में, दीन के बारे में, ऐसा वसवसा दिल में आ रहा है, I don't want to say from my tongue। कितना खतरनाक होगा कि साहबी बयान करना नहीं चाहते ऐसे वसवसे। तो वो आगे क्या कहते हैं, देखो अल्फाज देखो, لَأَنْ أَكُونَ حُمَمَةٌ أَحَبُّ إِلَيَّ مِنْ أَنْ أَتَكَلَّمْ بِهِ, इतना खतरनाक वसवसा मेरे दिल में आता है कि उसको जबान पर लाऊं इससे बेहतर मैं जलकर खाक हो जाऊं।
यानी मुझे जल जाना बेहतर है, लेकिन वो वसवसा इतना खतरनाक मेरे दिल में शैतान डाल रहा है कि जबान पर लाना पसंद नहीं करता, इससे बेहतर मैं मर जाऊं। देखा तो क्या फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम ने, अल्हम्दुलिल्लाह अल्लज़ी रद्द अम्रहु इलल वसवसती। अल्लाह अकबर। मालूम होता है शैतान मोमिन बंदों के दिलों में एतिकाद के बारे में, ईमान के बारे में शक और शुबा डालता है। सबसे पहले जब ईमान दिल में पुख्ता होता है तो फिर उस ईमान के खिलाफ बहुत सारे वसवसे डालता रहता है। जैसा कि सहाबी ने अर्ज किया, जबान पर लाना पसंद नहीं करता, तो अल्लाह ने क्या, अल्लाह के नबी ने क्या फरमाया, अल्हम्दुलिल्लाह अल्लाह ताला के लिए सब तारीफ है, रद्द अम्रहु इलल वसवसती, जिसने शैतान की शरारत को सिर्फ वसवसे तक रखा, उसके कंट्रोल में नहीं है, तुम्हें गैर मुस्लिम बना दे, सिर्फ वसवसा डालता है उसके कंट्रोल अल्लाह की तरह। यानी मोमिन बंदा वो है जो शैतान की बात को कबूल नहीं करता, माने शैतान हार गया और वसवसा डालने से कुछ हुआ नहीं और मोमिन जीत गया। तो वसवसा आए तो घबराओ नहीं, घबराना नहीं है। जब सहाबे किराम को वसवसे आ रहे हैं और वो फौरन औज़ु बिल्लाह मिन शैतान रजीम पर रहे, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को इलाज बताया है ना, ये तो सही हदीस में उनको इलाज बतलाया कि जब कभी वसवसा आ जाए तो क्या करो, दो काम, औज़ु बिल्लाह मिन शैतान रजीम, लेफ्ट साइड जरा स्पिट कर दो, लेफ्ट साइड क्या कर दो, स्पिट कर, ये थूकना शैतान को जलील करता है, शैतान को डिसग्रेस करता है। पहले औज़ु बिल्लाह मिन शैतान रजीम, जैसे हम बुरे ख्वाब देखते हैं तो ऐसे ही करते हैं, औज़ु बिल्लाह मिन शैतान, थूकना नहीं, ऐसा एक दो कतरे, यानी आप शैतान को क्या कर रहे हैं, जलील कर रहे हैं, डिसग्रेस कर रहे हैं। ये तरीका अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उन सहाबा को बतलाया जिनके दिलों में ऐसे वसवसे के जबान पर लाने के बजाय मरना पसंद करते हैं। कितने खतरनाक वसवसे होंगे वो अल्लाह के बारे में, नबी के बारे में, नबी उनके सामने, कुरान के बारे में, दीन के बारे में, ये चीज। इसलिए आम तौर पर बहुत जल्द औरतों में शैतान वसवसे ज्यादा डालता है। मैंने ये तमहीद इसीलिए कायम की है, वेनेसडे का बयान वही करता हूं जिसमें ज्यादा फायदा हो, समझ बात, चूंकि इन बिचारियों को तो ज्यादा टाइम मिलता नहीं सुनने का, एक ही दिन मिलता है, वो भी नसीब वाली जो आ जाती है, जो बिजी होती है तो वो तो सालों में भी एक बार नहीं सुनती है, जो आते हैं माशाल्लाह उनको अल्लाह पाक ने चूज किया है, those women who come, जो औरतें आती है वो chosen by Allah, क्यों, अल्लाह ने कहा मैं युरिदिल्लाहु बि खैरन युफक्किहु फिद्दीन, जिसको अल्लाह पसंद करता है उसको दीन की समझ के लिए जमा करता है, दीन की समझ दे देता है। तो ये तो नसीब वाली है जिनको अल्लाह ने चूज कर लिया वेनसडे को, वो आ जाती है और आकर के क्या है, बयान सुनती। फरमाया ज़ैद बिन अरकम रज़ी अल्लाहु तआला की हदीस है, अबू दाऊद शरीफ में, तिर्मिज़ी शरीफ में, जिसको यहां इन्होंने नकल किया है, फरमा इन हाज़िल हुशूस मुहतज़रतुन फ़ैज़ा अता अहदुकुम अलखला फलयकुल औज़ु बिल्लाहि मिन अलखुबुथि वलखबाइथ। ये कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया ये कज़ाए हाजत की जगह ऐसी है जहां शैतान रहते हैं, टॉयलेट्स में शैतान रहते हैं, हमारे जितनी टॉयलेट्स है ना, हर हर घर में वो शैतान का मकान है, हमारा मकान बाहर है, उनका मकान अंदर है, शैतान टॉयलेट में। तो तुम में से जब कोई भी आदमी, क्या कहा, तुम में से कोई भी जब जाए हाजत के लिए बाथरूम में, बाथरूम में गुसल के लिए जाए या फिर टॉयलेट के लिए जाए, जिसके अपनी कजाए हाजत के लिए दाखिल हो, तो बाहर दुआ पढ़ लें जाने से पहले, अंदर में दाखिल होने से पहले बाहर क्या दुआ पढ़े, अल्लाहुम्मा इन्नी औज़ु बिका मिनल خبوثی والخبائثی. ترمذی شریف میں ہے من الخبثی والخبائثی. خبثی میننگ اگر یہاں خبوثی ہے, خبوث میننگ میل شیطان سے اللہ پناہ چاہتا ہوں تیری, اور خبائث کے معنی فیمیل شیطان سے بچا لے. اور بعض روایت میں اللہم انی اعوذ بک من الخبث والخبائث, اے خبث میننگ اگر اس کو سکون کے ساتھ پڑھے خبث, اے اللہ گندگی سے پناہ چاہتا ہوں, اندر میں جاؤں گا میرے کپڑے پیشاب کے قطروں سے ناپاک نہ ہو, ورنہ قبر میں سب سے زیادہ عذاب اس کو ہوتا ہے جو چگلی سے نہیں بچتا, ادھر کی ادھر, ادھر کی ادھر. اور دوسرا اللہ کے نبی صلی اللہ علیہ وسلم کا گزر ہوا, قبرستان سے دیکھا, فرمایا ان دونوں قبر والوں کو عذاب ہو رہا ہے, ایک کو چگلی کی وجہ سے, دوسرے کو پیشاب سے نہ بچنے کی وجہ سے. دیکھا اللہ کے نبی صلی اللہ علیہ وسلم کے اللہ نے کھول دیا. ترمذی شریف کے حدیث ہے یہ کتاب الطہارت میں. تو خبوثی بھی پڑھ سکتے ہیں, خبثی بھی پڑھ سکتے ہیں, یعنی میل شیطان فیمیل شیطان. اور اگر خبث پر لیا تو گندگی سے بچنا, اور خبائث میں میل اور فیمیل شیطان بھی داخل ہو جاتے ہیں. اللہم انی اعوذ بکا من الخبث والخبائث, یا من الخبث والخبائث, با کے پیش کے ساتھ یا با کے سکون کے ساتھ, دونوں طرح بھی پڑھ سکتا ہے. چلو یہ بات آ گئی بتلا دی میں. آگے ہے, جب کوئی آدمی, دوسری روایت ترمذی شریف کی ہے, حضرت علی اس کے راوی ہے, فرمایا نبی صلی اللہ علیہ وسلم نے جنات کی آنکھیں ہیں, جنات دیکھتا ہے, شیطان دیکھتا ہے, یعنی جب انسان مرد ہو یا عورت, جوان ہو یا بوڑھا, باتھ روم میں جا کر غسل کے لیے یا ٹوائلٹ کے لیے اپنے کپڑے نکالتا ہے تو شیطان اس کی شرمگاہ کو دیکھتا ہے, جنات اس کی شرمگاہ کو دیکھتا ہے, مرد ہو یا عورت. تو نبی اکرم سے قربان جاؤں میرے آقا, قربان جاؤں, ہزاروں لاکھوں بلینوں ملینوں دنیا کے درختوں کے پتوں سے زیادہ, کنکروں سے زیادہ, اور ستاروں کے سے زیادہ, ساری دنیا کی مخلوقات سے زیادہ اللہ میرے نبی صلی اللہ علیہ وسلم پر صلوات و سلام پیش فرمائے ہم سب کی طرف سے. کیا فرمایا؟ فرمایا ستر ما بین اعین الجن و اورات بنی آدم, اگر تم چاہتے ہو کہ تمہارے اور شیطان کی آنکھ کے درمیان میں پردہ ہو جائے. دیکھا پردہ, ہمیں تو پردہ نظر نہیں آتا لیکن ترمذی شریف کی صحیح حدیث ہے. تو پھر اذا دخل احدکم الخلاء, جب تم میں سے کوئی بھی باتھ روم میں داخل ہو, چاہے غسل کے لیے, چاہے نمبر ون نمبر ٹو کے لیے, کسی لیے بھی, تو کیا کرے؟ ان یقول, یہ دعا پڑھ لے, بسم اللہ. کیا پڑھ لے؟ بسم اللہ. تو اب کس طرح پڑھنا ہے؟ بسم اللہ, اللہم انی اعوذ بک من الخبث والخبائث. میری بات سن رہی ہے؟ بسم اللہ صرف پڑھنا ہے. جیسے بسم اللہ پڑھیں گے آپ اندر میں داخل ہوں گے, اپنے کپڑے نکالیں گے غسل کے لیے یا ٹوائلٹ میں جانے کے لیے, شیطان اور آپ کے درمیان میں بیچ میں اللہ پردہ ڈال دے گا, اس کو آپ کی شرمگاہ نظر نہیں آئے گی, آپ کا بدن نظر ہی نہیں آئے گا. یہ بسم اللہ ہے. اسی لیے جب تم اپنا دروازہ ایک دروازہ بند کرو تو بسم اللہ الرحمن الرحیم پڑھ کر بند کرو, اس کی وجہ سے ساری کھڑکیاں سارے دروازے بند ہو جاتے ہیں, اب کوئی شیطان تمہارے گھر میں داخل نہیں ہو سکتا. اور آپ کا ہر کام بسم اللہ سے شروع کرو گے تو آپ کے کام کے اندر میں کوئی نقصان نہیں ہوگا. ہمیشہ یاد رکھو, اللہ کے نام سے, اللہ کے نام سے, اللہ کے نام سے, بسم اللہ الذی لا یضر ما اسمہ شیء فی الارض ولا فی السماء, نہ آسمانوں میں نہ زمین میں کوئی چیز ستا سکتی ہے, کس کے؟ اللہ کے نام سے. وہ السمیع العلیم, وہ سنتا ہے جانتا بھی ہے. یہ بسم اللہ, بسم اللہ, بسم اللہ. بعض لوگوں کی تو زبان پر ہوتا ہے ہر کام بسم اللہ, دروازہ کھولا بسم اللہ الرحمن, چابی لگا بسم اللہ, گاڑی میں بیٹھا بسم اللہ الرحمن, بیٹھا اٹھ کے بسم اللہ. دیکھا تو جہاں جہاں بسم اللہ پڑھا جاتا ہے, پڑھنا چاہیے. اس لیے جب کوئی آدمی کوئی کام شروع کرتا ہے بسم اللہ نہ پڑھے تو وہ کام ادھورا رہتا ہے, हाफ पूरा नहीं होता। खाना भी खाए तो शैतान बिस्मिल्लाह न पढ़ने साथ में खाने शरीक हो जाता है, खाने में शरीक हो जाता है। तो ये बिस्मिल्लाह में इतनी ताकत है। एक औरत अपने शोहर मौलाना थे लेकर आए मेरे पास, बहुत साउथ अफ्रीका की बात, अभी तो मैं नहीं करता। उस जमाने में जब मैं बॉडी बिल्डर था तो लेकर आ, तो वैसे ऐसे नॉर्मल थी, अचानक उस औरत का पेट ऐसे फूल गया जैसे अभी प्रेग्नेंट है 9 महीने की ऐसे ऐसे एकदम। वो मौलाना उसके शोहर के पास में बैठा, मैंने कहा ये क्या? कहा ऐसा हो जाता है। बिस्मिल्लाह रहमान रहीम ऐसा मैंने खाली उंगली से इशारा किया, नॉर्मल हो गया, भाग गया फौरन विद इन अ सेकंड। एक हिंदू औरत को लाए थे और उसको इसी तरह वो चलने से उठा के लाए थे उसके बेटे। तो मैंने कहा बिस्मिल्लाह रहमान अल्लाह तेरे नाम से तू रहमान रहीम है शिफा दे दे, नॉर्मल हो गई, चलने लगी, फिर मुसलमान भी हो गए। अल्लाह बिस्मिल्लाह बिस्मिल्लाह, इसीलिए अल्लाह पाक ने अपना कुरान भी बिस्मिल्लाह रहमान बिस्मिल्लाह रहमान, नमाज में भी देखो सूरह फातिहा से पहले बिस्मिल्लाह रहमान, ये चीज है हम करते नहीं है। तो आदमी के और शैतान की आंखों के दरमियान में अगर पर्दा करना हो तो हर काम को किससे करो? बिस्मिल्लाह। और आप चाहते हैं हर काम तुम्हारा कामयाब हो, बिस्मिल्लाह है, बिस्मिल्लाह बिस्मिल्लाह, हर वक्त अल्लाह का नाम बिस्मिल्लाह रहमान रहीम। ये है अबू हुरैरा रज़ियल्लाहु तआला अन्हु की हदीस और है, वो भी सुन लो। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम में से जो भी आदमी कज़ाए हाजत के लिए बाथरूम में जाए तो पर्दा कर ले। कहां से पर्दा करे? अगरचे जंगल में हो कोई चीज सामने रख दे, पत्थर रख दे या कोई पर्दा कर ले, लेकिन पर्दा करने के लिए कोई चीज नहीं है तो सामने मिट्टी का थोड़ा ऐसा रेत बना दो, ढेर बना ले और उसकी तरफ पुष्ट करके बैठ जाए, उसकी तरफ पुष्ट करके बैठ जाए। क्योंकि शैतान जब बिस्मिल्लाह करके आदमी दाखिल ना हो तो इंसान की शर्मगाह के साथ खेलता है, चाहे मर्द हो या खेलता। और जब कजाए हाजत पूरी हो जाए तो क्या करे? वो बाहर निकले तो दुआ पढ़े, अल्हम्दुलिल्लाह अल्लज़ी अज़हबा अन्निल अज़ा व आफ़ानी। टॉयलेट से निकलने की दुआ है ये, मेरी बात सुन आ रही है? और ये अपने बच्चों को सिखाना है, बचपन ही से सिखाना है। और एक बात जरूर याद रखे, जंगल में कभी जाना हो, देहातों में अभी तो यहां तो नहीं जाते, वहां या कहीं आप सफर कर रहे हैं डेजर्ट में और आपको लगी है पेशाब, तो कभी भी सुराख के अंदर में पेशाब न करें। सुराख होता है जंगलों में होता है सुराख, उसमें कभी पेशाब न करें। क्यों? उसमें शैतान रहते हैं, उन सुराखों में कौन रहते हैं? शैतान। जब पेशाब अंदर पहुंचेगा तो वो कहां से निकलेगा? अंदर से बाहर निकलेगा और पेशाब करने वाले को तकलीफ देगा। एक दोस्त ने वाकया सुनाया, एक शख्स पर जिन सवार हो गया, जिन लग गया उसको। जब आमिल के पास ले गए तो जिन ने कहा उसने मुझे तकलीफ दी है। तो कहां तकलीफ दी है? ये मेरे बहुत करीबी रिश्तेदार का वाकया है। वो चिल्लाता था, सो मौलाना साहब मेरे उस वक्त छोटा था, बुलाया तो उसने हमें तकलीफ दी है, अगर ये बैतुल खला की दुआ पढ़ लेता तो हम वहां से निकल के चले जाते। देखा, अगर ये बैतुल खला की अल्लाहुम्मा इन्नी अऊज़ु बिका पढ़ लेता तो हम वहां से चले जाते, हमें तकलीफ भी, लेकिन उसने बगैर दुआ पढ़े पेशाब किया तो हम उसको छोड़ने वाले नहीं है, हमें तकलीफ दी है। इसलिए छोटी छोटी दुआएं हैं لیکن بہت کام کی ہے میرے نبی صلی اللہ علیہ وسلم نے, چھوٹی چھوٹی دعائیں سکھلائی. اس لیے بیت الخلا جانے کے بھی آداب, بیت الخلا سے نکلنے کے بھی آداب صاف صاف بتا دیا. اسی لیے ابن ماجہ, ابو داؤد شریف, نسائی شریف کی حدیث ہے, عبد الرحمن ابن حسنہ رضی اللہ تعالیٰ فرماتے ہیں, ایک دن نبی اکرم صلی اللہ علیہ وسلم گھر سے نکل کر ہمارے گھر پر آئے, اپنے گھر سے ہمارے گھر پر آئے, اور آپ کے ہاتھ میں ڈھال تھی, شیل, شیل ہوتی ہے ڈھال, آپ نے اس شیل کو, اس ڈھال کو رکھ دیا, جیسے پولیس کے ہاتھ میں ہوتی ہے ایسی سامنے ویسے کر دی, وہ ڈھال رکھ دی, رکھ دیا, پھر ڈھال کو کھڑی کر دیا, پھر آپ نے اس کو سامنے رکھا اور یہاں بیٹھ کر تاکہ کوئی دیکھے نہیں آپ کی شرمگاہ, نعوذ باللہ, تو آپ نے کیا بیٹھ کر وہاں پیشاب فرمایا جگہ میں. تو ایک مشرک نے, ایک غیر مسلم نے, مشرک نے آپ کو بیٹھ کر پیشاب کرتے دیکھا تو کہنے لگا, دیکھو یہ عورت کی طرح پیشاب کرتا ہے. کیا کہا نعوذ باللہ, دیکھو یہ اس طرح پیشاب کرتے جیسے عورتیں بیٹھ کر پیشاب کرتی ہے. آپ نے یہ بات سن لی, نبی صلی اللہ علیہ وسلم نے یہ بات سن لی, اور فارغ ہونے کے بعد, یعنی پیشاب سے جب فارغ ہو گئے, آپ فرمایا, افسوس ہے, کیا تو اس چیز کو نہیں جانتا جو بنی اسرائیل کو پہنچی ہے. کیا بنی اسرائیل؟ بنی اسرائیل کے جسم پر اگر کوئی پیشاب کا چھینٹا لگ جاتا یا ان کے کپڑے پر پیشاب کا چھینٹا لگ جاتا تو ان کو چمڑی کاٹنی پڑتی تھی یا ان کو کپڑا کاٹنا پڑتا تھا. ہاں, تو ایک شخص نے اس کو اس بات, اس حکم سے روکا تو اسے قبر کے عذاب کے اندر میں مبتلا کیا گیا. یعنی ایک آدمی نے اس کو روکا کہ نہیں کپڑے نہ کاٹو, نہیں جسم کو اس طرح چمڑی کو نہ کاٹو, تو اس کو بھی عذاب ہوا. ہم نہیں چاہتے ہم کھڑے کھڑے پیشاب کریں کہ تاکہ پیشاب کے چھینٹے ہمارے اوپر آئے, ہمارے کپڑے گندے ہوں, وغیرہ وغیرہ. یہاں پر نبی اکرم صلی اللہ علیہ وسلم نے ہمیں دعا سکھائی کہ جب کبھی باہر نکلیں تو کیا ہے دعا, کون سی پڑھنی ہے, الحمدللہ الذی اذهب عن الاذى وعافانی. یہ ہے. آگے ایک دفعہ جبرائیل علیہ الصلوۃ والسلام کچھ دن تک نبی صلی اللہ علیہ وسلم کے پاس تشریف نہیں لائے, بخاری شریف کے حدیث ہے, انتظار کر. حضور صلی اللہ علیہ وسلم نے پوچھا, بہت دن سے نہیں آئے آپ, جبرائیل علیہ السلام کو پوچھا, تو کہنے لگے, ہم کیسے آئیں جبکہ یہاں کے لوگ ناخون نہیں کاٹتے اور مچھ نہیں کاٹتے, مجھے تراشتے نہیں, ہم کیسے آئے. یہ بخاری شریف میں, اعضائے بدن سے وہ دھوتے نہیں, یعنی غسل نہیں کرتے, مسواک نہیں کرتے, تو ہم بھی تیرے رب کے حکم کے بغیر, حکم سے حاضر نہیں ہوتے, حکم کے بغیر حاضر نہیں ہوتے. معلوم ہوتا ہے ناخون کو بھی کاٹنا چاہیے. اپنے بچوں کے ناخون دیکھو, بڑے ہیں تو کاٹ دو, جوان بچوں کی مچھیں بڑی ہے اس کو کہو تراشے جی. اسی طرح مسواک خرید لو, مسواک لے آؤ اور پھر مسواک کا کر دو, اور غسل کرنے کا دو دو دن میں حکم دو, ایک دن دو دن کے بعد کا غسل کرو, بدن صاف رکھو, اور ہر جمعہ کو خوشبو, یعنی خوشبو تو ہر وقت لگانا, لیکن ہر جمعہ کو غسل کر کے خوشبو لگانا, مسواک کرنے کا ان کو بتاؤ کہ مسجد میں جانے سے پہلے کیا کرو, غسل, مسواک کرو, غسل کرو, پھر خوشبو لگاؤ. اس سے معلوم ہوتا ہے ناخون تراشنے کی فضیلت بھی کتنی بڑی ہے. آگے دوسری بات جو حدیث میں ہے, بخاری شریف میں اور مسلم شریف, ابو ہریرہ رضی اللہ تعالیٰ اس حدیث کے راوی ہے، فرمایا ان امتی یدعون یوم القیامت غرم محجرین من آثار الوضوء، کہہ رہے قیامت کے دن میری امت قبر سے نکلے گی نا تو اللہ اس کو بلائے گی اور ان کی پیشانی وضو کے اثر سے چمکتی ہوگی، جیسے سورج چمکتا ہے تو وضو کی وجہ سے ان کی پیشانی کیا ہوگی، چمکتی ہوگی، اور دوسرے تمام وضو کے اعضا بھی روشن ہوں گے، ہاتھ بھی روشن، اس کا سر کا مسا سر بھی روشن، اس کے پیر بھی۔ تو تم میں سے جو آدمی چاہتا ہو کہ اس کی پیشانی کی روشنی خوب ہو قیامت کے دن، خوب روشنی ہو، تو اس کو چاہے کہ اچھی طرح کیا کرے، سنت کے مطابق وضو کرے، دعا پڑھتے ہوئے، یہ پیشانی چمکے۔ یہ کس کے؟ نبی صلی اللہ علیہ وسلم کی امت کے لیے ہے۔ اور دوسری حدیث میں ہے کہ تبلغ الحلیت من المؤمن حیث یبلغ الوضو، جب میری امت برابر وضو کرے گی تو اللہ تبارک و تعالی جنت میں مومن کو سونے کا زیور پہنائے گا، اس کا گلا سونے کے زیور سے پڑا ہوا ہوگا۔ یہ اسی طرح نماز کا تو معلوم ہوتا ہے کہ وضو عام طور پر ہم لوگ کیا کرتے ہیں، ہاتھ دھو لیتے ہیں، بچے بس دن میں اٹھے نا، اٹھنے کے بعد ہاتھ دھو لیتے ہیں، منہ دھو لیا، برش کر لیا، بس وضو نہیں کرتے۔ ان کو کہو اٹھتے ہی پہلے کیا کرو، وضو کرو، نماز کے لیے تو کرنا ہی ہے۔ تو اپنے بچوں کو اسکول بھیجنے سے پہلے ان کی ابتدا کس سے کیجئے، فجر کی اذان سنوا کر، اس لیے کہ ماں اگر جلدی اٹھ جاتی ہے تو گھر کے ماحول کو بدل سکتی ہے، لیکن ماں ہی سوتی رہے 8-9 بجے تک تو گھر کا ماحول بدلنے والا نہیں ہے۔ اس لیے حدیث میں آتا ہے بخاری شریف میں، آخری حدیث ختم کر دیتا، وقت ختم ہو گیا، ابو ہریرہ رضی اللہ تعالیٰ فرماتے ہیں نبی صلی اللہ علیہ وسلم فرمایا جب تم میں سے کوئی شخص سوتا رہتا ہے تو شیطان سونے جاتا ہے تو شیطان اس کی گڈی پر یہاں 3 گانٹھ لگا دیتا ہے، 3 نوٹ لگا دیتا ہے، جس کو جیسا کہ جادوگر لگا دیتے ہیں، وہ کرتے ہیں تو بالوں پر، اللہ کے نبی صلی اللہ علیہ وسلم باتوں پر بالوں پر گانٹھ لگایا، سو ہر گرہ پر دم کر دیتا ہے اور وہ دم بھی کر دیتا ہے، 3 گانٹھ لگاتا ہے، کیسے لگاتا ہے، اللہ کے نبی، صحیح حدیث بخاری شریف مسلم شریف کی، وہ گانٹھ لگاتا ہے اور پھر اس پر دم بھی کر دیتا ہے، کہا کیا دم کرتا ہے، وہ حدیث میں ہے، وہ خود اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، کیا کہہ رہے ہیں، علیک لیل طویل فرکت، ابھی رات لمبی ہے سو جا، رات لمبی ہے سو جا، یہ دم بھی کر دیتا ہے۔ اگر وہ جاگ اٹھا دعا پڑھ کے تو ایک گانٹھ کھل گئی اور اس نے وضو کر لیا تو دوسری کھل گئی، اور اگر تہجد کی 2 رکعت یا فجر کی 2 سنت پڑھ لی تو تیسرا گانٹ بھی کھل گیا۔ دیکھا، اسی لیے فجر کی سنت بہت مختصر ہے، جلدی تو فور تیسرا گانٹ۔ اب تمہیں فجر کی نماز کے اندر میں گویا مزہ آتا ہے، معلوم ہوتا ہے ہمارے بچے تو 9 بجے اٹھے، 8 بجے اٹھے اور نہ دعا پڑھتے ہیں نہ وضو کرتے ہیں، بس ہاتھ منہ دھو لیا، برش کر لیا اور کیا ہے، چائے بائے پی کے اسکول چلو، نہ نماز پڑھی۔ واللہ ہی سکھا رہا ہوں، اگر آپ چاہتے ہیں کہ آپ کا بیٹا پورا دن شیطان سے بچا رہے ہیں تو کیا کہو ان کو، فجر میں اٹھے تو مسواک کر کے، یعنی اٹھنے کی دعا پر، الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور، اس کے بعد باتھ روم میں جانے کی دعا پر مختصر الحمدللہ، ہماری عادت ہے بچوں کو، سمجھے، ہاتھ پکڑ کے لے جا دعا پر، یہاں پھر آگے اٹھنے کی دعا، اندر میں جانے کی دعا، اس کے بعد انہیں کہ وضو کر کے پہلے نماز پر پھر ناشتہ کر۔ دیکھا، تو اب اس نماز تینوں کام ہو جائیں گے تو شیطان کا نوٹ تو کھل گیا، اب یہ بچہ جائے گا اسکول میں فریش ہوگا، اس کے ساتھ شیطان کا جھنڈا نہیں ہے۔ بچپن سے عادت ڈال دو تو انشاءاللہ یہ بچہ بڑا ہو کر پھر کیا کرے گا، جی نیک بنے گا، نیک بنے گا۔ اسی لیے उसके कान के अंदर में शैतान पेशाब कर देता है, जो बच्चा फजर, जो लोग फजर की नमाज नहीं पढ़ते। सही हदीस है बुखारी मुस्लिम शरीफ की, शैतान भी पेशाब करता है कहां, कान में, जो फजर नहीं पढ़ता। इसलिए फजर की नमाज बहुत जरूरी है। बस उठो, बैठ जाओ और दुआ पढ़ लो। दुआ पढ़ के जाने की, टॉयलेट पे जाना ही है तो टॉयलेट पे जाने की दुआ पढ़ लो, फिर वुजू कर लो, आके नमाज पढ़ लो, खत्म बात, पूरा दिन आप बहुत फ्रेश होंगे। ये चीज है। तो अपने औलाद को ये बात जरूर सिखाओ, चाहे विंटर हो समर हो, कि भाई स्कूल जाएगा तो चाहे बच्चा हो 7 साल 8 साल 9 साल का, तो उसको सिखाए। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। या रहमान रहीम, या ज़ुल जलाल वल इकराम, या हन्नान या मन्नान, या दय्यान या सुल्तान, या क़दीम अल इहसान। अल्लाह اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم يا ارحم الراحمين يا اكرم الاكرمين। हमारे गुनाहों को माफ फरमा अल्लाह, हमारा बैठना सुनना सुनाना कबूल फरमा अल्लाह, हमारा सुनना सुनाना कबूल फरमा या अल्लाह, हमें इखलास नसीब फरमा, हमें इखलास नसीब फरमा, इखलास नसीब फरमा, लिल्लाहियत नसीब फरमा अल्लाह, शिर्क से और रियाकारी से हमारी हिफाजत फरमा, रियाकारी से हिफाजत फरमा, रियाकारी से हिफाजत फरमा अल्लाह। बहुत ही मकबूल टाइम होता है, जोहर से पहले आसमान के दरवाजे खुल जाते हैं अल्लाह, हमारी दुआएं कबूल फरमा, हमारा आना कबूल फरमा, हमारा बैठना कबूल फरमा, हमारा सुनना कबूल फरमा अल्लाह, हमारी मगफिरत फरमा, हमारे माँ बाप की मगफिरत फरमा, हमारी आला औलाद की मगफिरत फरमा अल्लाह, हमारे बच्चों की मगफिरत फरमा, हमारे भाई बहनों की मगफिरत फरमा, हमारे अकारिब की मगफिरत फरमा, हमारे दोस्त अहबाब की मगफिरत फरमा, हम पर एहसान करने वालों की मगफिरत फरमा, हम पर हमसे मोहब्बत रखने वालों की मगफिरत फरमा या अल्लाह, पूरी उम्मत की मगफिरत फरमा, जिंदों की मगफिरत फरमा, मुर्दों की मगफिरत फरमा ऐ अल्लाह, फलस्तीन के इलाहुल आलमीन शहदा को कबूल फरमा, शहदा को कबूल फरमा ऐ अल्लाह, बच्चों की शहदा शहादत पर उनकी माँ को सब्र जमील नसीब फरमा, उनके रिश्तेदारों को सब्र जमील नसीब फरमा ऐ अल्लाह, फलस्तीन के मुसलमानों की जान माल आबरू इज्जत की हिफाजत फरमा ऐ अल्लाह, उनकी जान माल आबरू इज्जत की हिफाजत फरमा ऐ अल्लाह, उनकी जान माल आबरू इज्जत की हिफाजत फरमा ऐ अल्लाह, उनके घरों की चीज़ों की हिफाजत फरमा इलाहुल आलमीन, उनके लिए खाना पहुँचाना आसान फरमा, पानी पहुँचाना आसान फरमा, अदविया और दवाएँ पहुँचाना आसान फरमा ऐ अल्लाह, उनके जख्मों को शिफा सिर्फ शिफाए कामिला नसीब फरमा, उनके बीमारों को शिफा अता फरमा, पूरी दुनिया के मुसलमानों को आफियत नसीब फरमा, सुकून नसीब फरमा अल्लाह, तो रहम व करम का मामला फरमा, रहम व करम का मामला फरमा अल्लाह, अपने फजल व करम से, रहम व करम से मरते दम तक हमें ईमान पर कायम दायम रखना, हमारी औलाद को हमारी आँखों की ठंडक बना, आलिम दीन बना, मुहक्किकीन मुफस्सिरीन मुहद्दिसीन औलिया कामिलीन में से बना, नेक और सालिहीन मोमिनीन मोमिनात में से बना अल्लाह, हमारी नस्लों में कयामत तक उलमा सुलहा पैदा फरमा, औलिया कामिलीन पैदा फरमा, मुखलिसीन पैदा फरमा, मोमिनीन सालिहीन पैदा फरमा अल्लाह, कुफ्र से शिर्क से बिदात से कयामत तक हमारी नस्लों की हम सब की हिफाजत फरमा अल्लाह, अपने फजल व करम से हमारी दुआ को कबूल फरमा। सल्लल्लाहु तआला अलैहि व सल्लम।